कुरा केही समय अगाडिको प्रभुको अनुग्रहमा हामीले एउटा परिवारसँग सँगै खाना खाने अवसर पाएका थियौँ र हामीले धेरै कुराहरू गर्ने मौका पायौँ। त्यसै क्रममा हामीले उहाँको जीवन गवाई सुन्ने मौका पायौँ र त्यो जीवन गवाई यस्तो थियो, उहाँ बाल्य अवस्थामा हुँदा उहाँको आमा बाबाले ख्रिस्टमा विश्वास गर्नुभयो र उहाँलाई ख्रिस्टियन भएको कारण गाउँलेहरूबाट सताउट सुरु भयो र ख्रिस्टको नाउँमा विश्वास गरेको कारण उहाँलाई मान्छेहरू जस्ता व्यवहार गरिन, मान्छे जस्तो व्यवहार गरिएन, गाउँमा पर्म गर्ने चलन हुन्छ तर उहाँको घरमा कोही पनि पर्म गर्न आउन छाडे, छिमेकीहरू पनि बोल्न छोडे। तर कष्टको बिचमा पनि उहाँहरू आफ्नो विश्वासमा पनि स्थिर रहनुभयो, विश्वास योग्य भई ख्रिस्टलाई पछ्याइरहनुभयो र प्रभुको अनुग्रहमा आजसम्म पनि त्यो परिवार ख्रिस्टको साक्षी भइरहेको छ। प्रियहरू, आज हामी त्यस्तै कष्टमा रहेको चर्चको विषयमा हेर्नेछौँ, कष्टको बिचमा पनि विश्वास योग्य रहेको चर्चको बारेमा हामी हेर्नेछौँ। सबैले मसँगै प्रकाश 3 अध्यायलाई पल्टाउनु होला, प्रकाश 3 अध्यायको 7-13, प्रकाश 3 अध्यायको 7-13, फिलाडेल्फियाको चर्च। यो पृष्ठ सङ्ख्या 1685 तपाईँहरूले यसलाई पाउन सक्नुहुन्छ, फिलाडेल्फियाको मण्डली। आउनुहोस् म पाठ गर्नेछु, आफ्नो बाइबलमा हेर्नुहोला। अनि फिलाडेल्फियाका मण्डलीका दूतलाई यो लेख, यी कुरा त्यसले भन्दछ जो पवित्र छ, जो सत्य छ, जससँग दाउदको साँचो छ, जसले खोल्छ कसैले थुन्ने छैन र जसले थुन्छ कसैले खोल्ने छैन। मलाई तिम्रा कामहरू थाहा छ, हेर मैले तिम्रो सामान्य ढोका खुला राखिदिएको छु जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाउँ इन्कार गरेका छैनौ। हेर शैतानको सभाघरका यहुदी नभए तापनि यहुदी हौ भनी झुटा बोल्नेहरूलाई म आएर तिम्रो चरणमा ढोक्न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु। तिमीले धैर्यको मेरो वचन पालन गरेको हुनाले तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा बास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँडै आइरहेछु, तिमीसँग जे छ त्यसलाई पक्रिराख र तिम्रो मुकुट कसैले लिने छैन। जसले जित्छ त्यसलाई म मेरो परमेश्वरको मन्दिरको एउटा स्तम्भ बनाउनेछु र ऊ त्यहाँबाट कहिले बाहिर निस्कने छैन। म त्यसमा मेरो परमेश्वरको नाउँ लेख्नेछु र मेरो परमेश्वरको सहरको नाउँ अर्थात् यरुसलेम लेख्नेछु, जो मेरो परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ। आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु, जसको कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? आजको वचनको मुख्य विचार रहेको छ, कष्टको बिचमा विश्वास योग्य रहेका फिलाडेल्फियालाई ख्रिस्टले इनाम दिने प्रतिज्ञा गर्नुभयो। कष्टको बिचमा विश्वास योग्य रहेको फिलाडेल्फियालाई ख्रिस्टले इनाम दिने प्रतिज्ञा गर्नुभयो। आजको वचनको बुदाहरू तपाईँहरूले टिप्न सक्नुहुन्छ, ख्रिस्टको दाबी पहिलो, ख्रिस्टको दाबी पहिलो, ख्रिस्टको दाबी दोस्रो, ख्रिस्टको विश्वासयोग्य साक्षी, ख्रिस्टको विश्वासयोग्य साक्षी र तेस्रो, ख्रिस्टको प्रतिज्ञा, ख्रिस्टको प्रतिज्ञा। हामीले गत केही हप्ताबाट प्रकाशको पुस्तकमा भएको 7 चर्चहरूको बारेमा धारावाहिक रूपमा हेर्दै आइरहेका छौँ र आज हामी फिलाडेल्फियाको चर्चमा आइपुगेका छौँ। फिलाडेल्फिया प्रकाशको पुस्तकमा रहेको 6 चर्च हो। फिलाडेल्फियालाई लेखेको यो पत्र बुझ्नको लागि हामीले यसको परिवेश, यसको अवस्था, पृष्ठभूमि थाहा गर्न जरुरी छ। यसले हामीलाई पत्रलाई बुझ्न, यो कुराहरूले हामीलाई पत्रलाई बुझ्न सहायता गर्नेछ। फिलाडेल्फिया ग्रिक शब्द हो, यसको अर्थ हुन्छ भातृप्रेम, अर्थात् ब्रदरली लभ भन्ने हुन्छ। तपाईँहरूमध्ये कतिजनालाई फिलाडेल्फिया नाउँसँग परिचित हुनुहुन्छ होला। हाल अमेरिकामा पनि फिलाडेल्फिया नाउँ भएको एउटा सहर छ। हामीले हेरिरहेको प्राचीन फिलाडेल्फिया हाल अमेरिकामा रहेको फिलाडेल्फियाभन्दा फरक छ। नाउँ उस्तै सुनिए तापनि भूगोल र त्यहाँको परिवेश भने फरक छ। प्राचीन फिलाडेल्फिया हाल टर्कीको सेहिर भनिने ठाउँमा पर्दछ। फिलाडेल्फिया सार्डिसबाट लगभग 28 माइल दक्षिण पूर्वमा अवस्थित छ थियो। यो सहर 17 एडीमा यो सहरमा ठुलो भूकम्प गएको थियो, परिणामस्वरूप त्यहाँ ठुलो क्षति भएको थियो र त्यसपछि पनि त्यहाँ सानो सानो भूकम्पहरू गइरहने गर्थ्यो र भूकम्प गएको समयमा त्यहाँका बासिन्दाहरू सुरक्षाको निम्ति सहरबाट बाहिर निस्कने गर्थे। प्राचीन फिलाडेल्फिया भौगोलिक रूपमा एकदमै उब्जनीशील र हेर्मोस नदीको छेउमा रहेको उपत्यकामा अवस्थित थियो। भौगोलिक रूपमा यो सहर काठमाडौँ जस्तै थियो भने अनुमान लगाउन सकिन्छ। फिलाडेल्फियाको मुख्य खेती दाख रहेको थियो, त्यसकारण यो सहर दाख रसको लागि एकदमै प्रचलित थियो। व्यापारिक रूपमा पनि यो ठाउँ एकदमै रणनीतिक मानिन्थ्यो, किनकि यो रोमी साम्राज्यको मुख्य हाइवेले छोएको दक्षिण पूर्वको मुख्य नाका भएकोले यो मार्गबाट धेरै देशमा आवत जावत गर्ने गरिन्थ्यो। त्यस बेला त्यस ठाउँमा रोमी साम्राज्यले शासन गरिरहेको थियो, त्यसकारण क्रिस्चियनहरूलाई अझ गाह्रो थियो। रोमी साम्राज्यमा सम्राटहरूको पूजा गर्ने चलन थियो। त्यस समयमा ख्रिस्टलाई प्रभु भन्न गाह्रो थियो, किनकि रोमी साम्राज्यको अनुसार सम्राट हो प्रभु र सम्राटको पूजा गरिनु पर्थ्यो। जनसङ्ख्याको आधारमा यो सहर अरू सहरभन्दा निकै सानो थियो। यो सहरमा लगभग 10,000 मानिसहरू बसोबास गर्थे। धार्मिक हिसाबले हेर्ने हो भने त्यहाँ यहुदीहरू बस्थे, अधिकांश मूर्ति पूजकहरू बसोबास गर्थे। यो सहर मूर्तिहरूले भरिएको सहर थियो। यो सहर मूर्तिहरूको सहर अर्थात् सानो एथेन्स भनेर पनि परिचित थियो। अब यस्तो परिस्थितिमा एउटा सानो झुन्ड छ जसले मूर्ति पूजा गर्दैन, जसले रोमी सम्राटलाई प्रभु मान्दैन, जो विश्वासयोग्य छ, जसले ख्रिस्टको आज्ञा पालन गरेका छन् र ख्रिस्टको लागि जिएका छन्। उनीहरू ख्रिस्टको खातिर सभाघरबाट निकालिएका छन्। उनीहरू कमजोर तर विश्वासयोग्य छन्। यी 7 चर्चहरूमध्ये स्मोर्ना र फिलाडेल्फिया विश्वासयोग्य हप्की नपाएको चर्चहरू हुन्। आउनुहोस्, ख्रिस्टले फिलाडेल्फियाको चर्चको सामु आफूलाई कसरी वर्णन गर्नुहुन्छ त्यस कुरालाई हेरौँ। पहिलो हुँदा ख्रिस्टको दाबी पश्चात पश्चात यसरी सुरु हुन्छ, अनि फिलाडेल्फियाका मण्डलीका दूतलाई यो लेख। योहन्ना यसु ख्रिस्टले प्रेम गर्नुभएको चेला हुन्, उनी मृत्युसम्मै विश्वासयोग्य रहे। अहिले उनी पद्मोस टापुमा ख्रिस्टको नाउँको खातिर कैदमा छन्। उनी आफ्नो जीवनको अन्त्यतिर आइपुगेका छन् र मृत्युलाई पर्खिरहेका छन्। ख्रिस्टले ती वृद्ध योहन्नालाई मण्डलीको दूत अर्थात् एल्डरहरूलाई यो लेख भनी फिलाडेल्फियाको चर्चलाई यो पत्र लेख्न आज्ञा गर्नुहुँदैछ र ख्रिस्टले यहाँ आफूलाई 5 पत्रमा भन्दा फरक तरिकाले वर्णन गर्नुहुन्छ। अरू चर्चमा ख्रिस्टलाई यसरी वर्णन गरिएको छ, 7 तारा आफ्नो दाहिने हातमा लिने, आदि र अन्त्य, धारिलो 2 तरवार साथमा लिनुहुने, आँखा आगोको ज्वाला जस्तो, 7 आत्मा हुने, यी सबै ख्रिस्टलाई गरिएको वर्णन अरू चर्चहरूमा ख्रिस्टलाई गरिएको वर्णनहरू हुन् र यी सबै वर्णन अध्याय 1 दिइएको छ, तर यहाँ फरक तरिकाले वर्णन गरिएको छ। यी कुरा त्यसले भन्दछ, जो पवित्र जो सत्य छ जससँग दाउदको साँचो छ। जसले खोल्छ कसैले थुन्न सक्दैन र जसले थुन्छ कसैले खोल्न सक्दैन। प्रत्येक पत्रमा ख्रीष्टको व्याख्या उद्देश्यपूर्ण भई फरक फरक तरिकामा गरिएको छ। यहाँ यहुदीहरूले ख्रीष्टको नाउँ इन्कार गरिरहेका थिए, ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई इन्कार गरिरहेका थिए, त्यसकारण ख्रीष्टको वर्णन यसरी सुरु भयो। यी कुरा त्यसले भन्दछ, पहिलो दाबी जो पवित्र छ। प्रियहरू, जो पवित्र छ भन्ने दाबी साधारण दाबी होइन। यो दाबी ख्रीष्ट साधारण मानिस मात्र होइन तर उहाँ परमेश्वर हुनुहुन्छ भन्ने दाबी हो। यी कुरा त्यसले भन्दछ जो पवित्र छ। यो कुरा ख्रीष्टको ईश्वरत्व दाबी गर्ने दाबी हो। यसैया 6 अध्यायमा यसरी लेखिएको छ, यसैयाले उजिया राजा मरेको वर्ष दर्शनमा यो देखे, सराफहरूले एउटाले अर्कालाई यसो भन्दै पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। अघि भर्खरै हामीले पवित्र 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 भन्ने भजन गायौँ, किन किन हामीले फरियामाथि चौबन्दी चोरी जस्ता भजन गाएनौँ? किनकि गीतद्वारा उहाँको महिमा तब मात्र हुन्छ जब जब हामी उहाँ जो हुनुहुन्छ त्यसलाई वर्णन गर्ने भजनहरू गाउँछौँ। प्रियहरू, स्वर्गमा फरियामाथि चौबन्दी जस्ता भजनहरू हुने छैनन्। स्वर्गमा गाइने भजन यस्तो हुनेछ, प्रकाश 4 अध्यायको 8मा तपाईँहरूले अलिकति उता हेर्न सक्नुहुन्छ, दिनरात तिनीहरूले नथामिकन यसो भन्दै गाइरहेका थिए, पवित्र 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 परमप्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ, जो हुन आउनुहुनेछ। प्रियहरू, यदि तपाईँलाई यहाँ बाइबलीय भजनहरू गाउन मन पराउनुहुन्न भने स्वर्गमा तपाईँलाई बोर हुनेछ, स्वर्ग तपाईँको लागि पट्यार लाग्दो हुनेछ। परमेश्वर पवित्र हुनुहुन्छ भन्ने बाइबलीय घोषणा हो। पवित्रको अर्थ नैतिक रूपमा शुद्ध, खोटरहित, दुष्ट र पापदेखि अलग, काम र व्यवहार, विचार र वचनमा खराब नभएको, चोखो भन्ने हुन्छ। सो पश्चातको दाबी यही हो कि ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ। फेरि बाइबलमा हेर्नुहोस्, दोस्रो दाबी उहाँ जो सत्य हुनुहुन्छ। सत्यको अर्थ साँचो, वचन र व्यवहारमा ठिक, कुनै पनि झुट नभएको भन्ने हुन्छ। ख्रीष्ट भन्नुहुन्छ साँचो दागको बोट म नै हो, बाटो सत्य र जीवन म नै हो। उहाँ साँचो मन्न हुनुहुन्छ। पुरानो करारको अर्थमा भन्ने हो भने उहाँ विश्वासयोग्य हुनुहुन्छ। प्रियहरू, यी दाबीहरूले यही देखाउँछ कि ख्रीष्ट मात्र सत्य हुनुहुन्छ। बाइबलमा हामी पवित्र र सत्य शब्दलाई एकै ठाउँमा काहीँ पनि पाउँदैनौँ, तर यहाँ ख्रीष्टले आफूलाई एकैचोटि पवित्र र सत्य भनी दाबी गर्दै हुनुहुन्छ। किन? किनकि फिलाडेल्फियाका झुटो यहुदीहरूले ख्रीष्टलाई झुटो मसिह ठान्थे, त्यसकारण ख्रीष्टले यहाँ आफूलाई परमेश्वर जो पवित्र जो सत्य हुनुहुन्छ भनी दाबी गर्नुहुन्छ। तेस्रो दाबी जससँग दाउदको साँचो छ। जसले खोल्छ कसैले थुन्न सक्ने छैन, जसले थुन्छ कसैले खोल्न सक्ने छैन। यहाँ के को बारेमा कुरा भइरहेको छ, यसको अर्थ के हो? वास्तवमा यो साँचोले अधिकारलाई जनाउँछ। अघि भर्खरै पास्टर हनकले हामीलाई यसैया 22 वचन पठन गरिदिनु भएको थियो। यहाँ एकजना सेपना भन्ने पात्र छ जसले राजदरबारमा भण्डारीको जिम्मा पाएको छ र जससँग दाउदको साँचो छ, उसले खोल्ने र बन्द गर्ने काम गर्छ। तर सेपना विश्वासयोग्य भण्डारी हुन चुक्छ, त्यसैले परमप्रभु भन्नुहुन्छ यसैया 22:19 म तँलाई तेरो कामबाट निकालिदिनेछु र आफ्नो स्थानबाट तँ खसालिनेछस्। त्यो दिन हिल्कियाका छोरा एलाकिम मेरो दासलाई म बोलाउनेछु, म त्यसलाई तेरो पोसाक पहिराइदिनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु र तेरो अधिकार म त्यसको हातमा सुम्पिदिनेछु। ध्यान दिनुहोस्, यहाँ अधिकार भन्ने शब्द प्रयोग भएको छ। त्यो यरुसलेममा बस्ने र यहुदाको घरानाको बाबु हुनेछ, दाउदको घरानाको साँचो म त्यसको काँधमा राख्नेछु, त्यसले जे खोल्छ त्यो कसैले बन्द गर्ने छैन र त्यसले जे बन्द गर्छ कसैले त्यो खोल्ने छैन। वास्तवमा यहाँ प्रभुले सेपनालाई हटाएर हिल्कियाको छोरा एलाकिमलाई दाउदको घरानाको साँचो दिने अगमबानी भएको थियो र यो अगमबानी आंशिक रूपमा यसैयाको समयमा पुरा भयो, तर यसले पूर्वचित्रण गरेको कुरा चाहिँ दाउदको घरानाबाट आउनुहुने राजा ख्रिस्टको बारेमा थियो, जो अगमवक्ताहरूले भनेको वचनअनुसार दाउदको वंशबाट आउनुभयो र परमेश्वरले आजभन्दा 2000 वर्ष पहिले आफ्नो पुत्रलाई मृतकबाट जीवित पारी संसारको प्रभु र न्यायकर्ताको रूपमा उच्च पार्नुभएको छ। पुनरुत्थानपछि मत्ती 28:8 ख्रिस्ट भन्नुहुन्छ, समस्त अधिकार मलाई दिएको छ। अनि प्रकाश 3:7 ख्रिस्टले आफैलाई दाउदको घरानाको साँचो भएको व्यक्तिको रूपमा दावी गर्नुहुन्छ। प्रियहरू, उहाँ दाउदको सिंहासनमा विराजमान हुनुहुन्छ। हामीले विश्वास गरेको येशू पवित्र र साँचो हुनुहुन्छ र जसले हामीलाई पिताको सामु निष्कलङ्क प्रस्तुत गर्नुहुन्छ। येशूसँग दाउदको घरानाको साँचो छ। येशू दाउदको घरानाको राजा हुनुहुन्छ, उहाँ राजाहरूको पनि राजा हुनुहुन्छ। प्रियहरू, यो कुराले हाम्रो हृदयलाई सायद सान्त्वना दिनुपर्छ होला। यो कुराले मेरो हृदयलाई सान्त्वना दिन्छ कि तपाईँको हृदयलाई यो कुराले सान्त्वना दिँदैन र? येशू दाउदको घरानाको राजा हुनुहुन्छ। प्रियहरू, प्रधानमन्त्री निवास बालुवाटारमा को बस्छ त्यसले खासै अर्थ राख्दैन, तर हामी क्रिस्चियनहरूको लागि केवल दाउदको सिंहासनमा को बस्छ, दाउदको सिंहासनमा को विराजमान हुनुहुन्छ त्यो कुराले अर्थ राख्छ। प्रियहरू, ख्रिस्ट जो पवित्र र सत्य हुनुहुन्छ, उहाँसँग दाउदको घरानाको साँचो छ, अर्थात् अधिकार उहाँको काँधमा छ, उहाँ नियन्त्रणमा हुनुहुन्छ, उहाँले सबै कुरा जान्नुहुन्छ। त्यसै कारण पद 8 उहाँ भन्नुहुन्छ, मलाई तिम्रो कामहरू थाहा छ। यसले हामीलाई आजको दोस्रो बुदातर्फ डोडाउँछ, ख्रिस्टको विश्वासयोग्य साक्षी। यसलाई हामी फिलाडेल्फियाको विश्वासयोग्यता पनि भन्न सक्छौँ। पद 8 ख्रिस्ट भन्नुहुन्छ, मलाई तिम्रो काम थाहा छ, हेर मैले तिम्रो सामान्य ढोका खुला राखिदिएको छु जो कसैले थुन्न सक्दैन, तिमीहरूसँग थोरै शक्ति छ। हामी फिलाडेल्फियाको काम विचार गर्नुअघि ढोका खुला राख्नुको अर्थ हेर्नेछौँ। ढोका खुला राख्नुको अर्थ के हो? येशूले योहन्ना 10 यसो भन्नुहुन्छ, ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ। ढोका खुला राख्ने कुराले चर्चको मुक्तिको निश्चयता र ख्रिस्टको राज्यमा पस्न ढोका खुला हुने कुरालाई जनाउँछ। र अन्य बाइबलको अन्य खण्डहरूलाई हेर्छौँ भने ढोका खुल्ला राख्ने वाक्यांशले सुसमाचार प्रचारको निम्ति ढोका खुल्ला भएको कुरालाई पनि जनाउँछ। पहिलो दोस्रो कुरन्थी 2:12 पावल भन्छन्, ख्रिस्टको सुसमाचार प्रचार गर्न त्रोवासमा आउँदा प्रभुले मेरो लागि एउटा ढोका खोलिदिनुभयो। सुसमाचार प्रचारको निम्ति मौका मिल्दा हामी प्राय प्रभुले ढोका खुल्ला गर्नुभयो भन्ने वाक्यांश प्रयोग भएको पाउँछौँ। उदाहरणको लागि कलसी 4:3 हेर्नुहोस्, त्यहाँ पनि तपाईँले सुसमाचार प्रचारको निम्ति मौका मिल्दाखेरि ढोका खुल्ला भएको कुरा पाउनुहुनेछ। र फिलाडेल्फियाको भूगोललाई हेर्दा त्यो पूर्व दक्षिणको मुख्य नाका भएकोले गर्दा यहाँबाट सुसमाचार प्रचार गर्नको लागि अरू देशमा सजिलै जान सकिने र यो ठाउँ धेरै मान्छेहरूको आवाज जावत गर्ने ठाउँ भएकोले सुसमाचार प्रचारको लागि ढोका खोल्नु भएको हो भने कतिजनाले अनुवाद गर्नुभएको छ, तर बाइबलको व्याख्या गर्दा हामीले सन्दर्भलाई विचार गर्नुपर्ने हुन्छ। सन्दर्भ एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसकारण पद 9 आधारमा हेर्ने हो भने त्यहाँ झुटो यहुदीहरू छन् जो ख्रिस्टको अनुसार शैतानको सभागारहरू हुन्। उनीहरू यहुदी नभए तापनि आफैलाई यहुदी भनी उनीहरू दावी गर्छन्। उनीहरू ठ्याक्कै उनीहरूको झुटको पिता दियाबलस जस्तै छन्। उनीहरू झुटो यहुदीहरू हुन्। उनीहरू वास्तवमा वंशको आधारमा हेर्ने हो भने यिनीहरू यहुदीहरू नै हुन्। यहुदीको वंशबाटै आएको हुन्। शारीरिक रूपमा यिनीहरू यहुदीहरू हुन्। तर वास्तवमा भित्री रूपमा हेर्ने हो भने यिनीहरू यहुदी होइनन्। रोमी 2:29 पावल भन्छन्, यहुदी त्यो हो जो भित्री रूपले यहुदी हो, र साँचो खतना चाहिँ हृदयको कुरा हो, त्यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यिनीहरू शारीरिक रूपमा यहुदी भए तापनि आत्मिक रूपमा होइनन्। यिनीहरू ख्रिस्टलाई इन्कार गर्ने मानिसहरू हुन्। मुद्दा जे भए तापनि जब ख्रिस्टले ढोका खोल्नुहुन्छ कसैले बन्द गर्ने छैन, किनकि उहाँ नियन्त्रणमा हुनुहुन्छ। जब उहाँले खोल्नुहुन्छ कसैले बन्द गर्न सक्दैन। प्रियहरू, यिनीहरूले फिलाडेल्फियाका चर्चलाई सताइरहेका छन्। यिनीहरूले सभाघरमा अथवा सिनागोगमा क्रिस्चियनहरूलाई आउन दिएका छैनन्। सभाघरबाट क्रिस्चियनहरूलाई यिनीहरूले निकालिदिएका छन्। त्यसकारण ख्रिस्ट भन्नुहुन्छ, मैले तिम्रो सामु ढोका खुला राखिदिएको छु। तिमीहरूका निम्ति सभाघरको ढोका बन्द भयो होला, केही छैन, किनकि तिमीहरूको निम्ति परमेश्वरको राज्यको स्वर्गको ढोका खुला छ। मैले यो तिमीहरूको निम्ति खुला राखेको छु, यो कसैले बन्द गर्न सक्ने छैन। फिलाडेल्फियाको मण्डली कष्टमा छ, र यो पत्रको उद्देश्य यो कमजोर अल्पसङ्ख्यामा रहेको चर्चलाई सान्त्वना दिनु हो। यिनीहरू कमजोर छन्, अल्पसङ्ख्यामा छन्, तर विश्वासयोग्य छन्। र यो पत्रको उद्देश्य भनेको यो चर्चलाई कष्टको बिचमा सान्त्वना प्रदान गर्नु हो। त्यसकारण ख्रिस्टले आफ्नो ईश्वरत्वको दावी गर्दै शैतान अर्थात् चर्चलाई सताउने यहुदीहरूसँग होइन, तर साँचो मसँग छ, म नियन्त्रणमा छु भनी उहाँले सान्त्वना दिनुहुँदैछ। प्रियहरू, तपाईँहरू पनि कष्ट भएर जाँदै हुनुहुन्छ होला, जीवनमा कष्टको बादल मडारिँदै होला, जीवनमा अन्धकारले छोपेको होला, मद्दत गर्नको लागि कोही छैन जस्तो लाग्छ होला, कष्टको रूप फरक होला, तपाईँहरूसँग कष्ट छ होला। तर प्रियहरू, हताश नहुनुहोस्। हाम्रो प्रभु अनि मुक्तिदाता ख्रिस्ट नियन्त्रणमा हुनुहुन्छ। उहाँले विश्वास गर्नेहरूको लागि ढोका खुला राखिदिनु भएको छ। पदार्थको पहिलो खण्डमा फर्कनुहोस् र ध्यान दिनुहोस्। मलाई तिम्रो काम थाहा छ, ख्रिस्टले भन्नुहुन्छ। मलाई तिम्रो काम थाहा छ, कसले भन्न सक्छ? कसले यसरी ठोकुवाका साथ दाबी गर्न सक्छ? मलाई तिम्रो काम थाहा छ भन्नु कसले सक्छ? मलाई तिम्रो काम थाहा छ भन्नु कसको हिम्मत? हामी सबैको काम जान्ने त्यहाँ को छ? हाम्रो हृदय जान्ने त्यहाँ को छ? हाम्रो हृदय जान्ने पृथ्वीमा त्यहाँ कोही छैन। तपाईँको काम जान्ने, तपाईँको हृदय जान्ने केवल त्यहाँ एकजना हुनुहुन्छ, जो सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, जसमा कुनै अँध्यारो छैन, जो ज्योति हुनुहुन्छ, उहाँको अगाडि केही लुक्न सक्दैन, जसको आँखा आगोको ज्वाला जस्तो छन्, उहाँको अगाडि हामी खुल्ला पुस्तक जस्तै छौँ। ख्रिस्टले सबै चर्चलाई मलाई थाहा छ भन्नुभएको छ। र हामीले अहिलेसम्म सुनेको चर्चहरूमध्ये अधिकांश चर्च विश्वासयोग्य रहन चुकेका छन्, तर स्मुर्ना र फिलाडेल्फियाको चर्च विश्वासयोग्य रहेका छन्। यो मलाई थाहा छ भन्ने वाक्यांश, यो वाक्यांशले विश्वासयोग्य चर्चहरूलाई सान्त्वना प्रदान गर्दछ। यो वाक्यांश विश्वासयोग्य चर्चहरूको लागि सान्त्वनाको स्रोत हो भने पापमा रहेको चर्चहरूको लागि न्यायको सङ्केत हो। सो हामी कुन चर्चमा पढ्छौँ होला? मलाई थाहा छ भन्ने वाक्यांशले हामीलाई सान्त्वना दिन्छ कि हामीलाई तर्साउँछ? पदार्थ बाइबलमा हेर्नुहोस्, तिमीहरूसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ र मेरो नाउँ इन्कार गरेका छैनौ। उनीहरूसँग थोरै शक्ति छ, यसको अर्थ उनीहरू आत्मिक रूपमा कमजोर छन्, सुस्त छन्, अथवा उनीहरू पापमा मरेका छन्, उनीहरूसँग पवित्र आत्मा छैन भन्ने होइन। तर यो फिलाडेल्फियाको सहर जसरी सङ्ख्यामा सानो छ, त्यसरी नै यो चर्च पनि सङ्ख्याको आधारमा सानो छ भन्ने हो। उनीहरू आकारको आधारमा सानो छ, कमजोर छ। उनीहरू अल्पसङ्ख्यामा छन्, उनीहरूसँग थोरै शक्ति छ, तापनि उनीहरूले विश्वासयोग्य भएर जीवन बिताइरहेका छन्। प्रियहरू, सायद हामी पनि अल्पसङ्ख्यामा पर्छौँ होला, सबै भिड एकातिर होला, घर परिवारबाट धम्की आउँछ होला, विश्वास त्याग्ने सल्लाहहरू आउँछन् होला, तपाईँको मुक्तिदातालाई इजरायलमा जन्मेको ठग भन्छन् होला, तपाईँको निन्दा गरिन्छ होला, केही छैन, विश्वासयोग्य रहनुहोस्। दाउदको घरानाको साँचो हुने व्यक्तिले यो सबै जान्नुहुन्छ। फिलाडेल्फियाको चर्चलाई हेर्नुहोस्, उनीहरू अल्पसङ्ख्यामा छन् तर उनीहरू विश्वासयोग्य छन्। प्रियहरू, ख्रिस्टले मलाई तिम्रो काम थाहा छ भन्नु ख्रिस्टले फिलाडेल्फियाको चर्चलाई मलाई तिम्रो काम थाहा छ भन्नुभएको छ। तर उनीहरूको काम के छ त? उनीहरूको कामलाई हामी विचार गरौँ। उनीहरूको पहिलो काम, उनीहरूले वचन पालन गरेका छन्, र दोस्रो काम, उनीहरूले उहाँको नाउँलाई इन्कार गरेका छैनन्। वचन पालन कसरी गरे त उनीहरूले? प्रियहरू, उहाँ वचन पालन गर्नलाई उहाँको वचन पालन गर्नलाई हामीलाई उहाँको वचन थाहा हुनुपर्छ। उहाँको वचन थाहा नपाई हामीले उहाँको वचन पालन गर्न सक्दैनौँ। वचनको ज्ञान बिना वचन पालन गर्नु असम्भव छ। म आँखा चिम्लेर वचनको ज्ञान बिना वचन पालन गर्न सक्छु भन्नु भनेको म आँखा चिम्लेर हिँड्न सक्छु भन्नु जस्तै हो। वचन पालनभन्दा पहिले वचनको ज्ञान आउनुपर्छ। वचन भनेको क्रिस्चियनहरूको लागि रोडम्याप जस्तै हो। गन्तव्यसम्म पुग्नलाई हामीलाई म्याप थाहा हुनुपर्छ। जब हामीलाई म्याप थाहा हुन्छ, हामी हाम्रो गन्तव्यमा पुग्न सफल हुन्छौँ। त्यसरी नै आज्ञा पालन गर्नको निम्ति हामीलाई वचन थाहा हुनुपर्छ। प्रियहरू, तपाईँको जीवनलाई डोर्याउन रोडम्याप चाहिन्छ। सो तपाईँको जीवनलाई डोर्याउने रोडम्याप के हो? वचन हो कि संसारको खोक्रो सिद्धान्त? प्रियहरू, यदि तपाईँ वचनलाई छोडेर संसारको दर्शनलाई रोडम्याप बनाउनु भएको छ भने तपाईँ फरक गन्तव्यमा पुग्नुहुनेछ। संसारको सिद्धान्तले तपाईँलाई फराकिलो बाटोमा हिँड्न लगाउनेछ र अन्तत यसले तपाईँलाई नरक पुऱ्याएर छाड्नेछ। त्यसकारण वचनमा जीवन छ, वचन थाहा गर्नुहोस्। तर हामी वचन कसरी थाहा गर्ने त? के यसको लागि त्यहाँ कुनै जादुको छडी छ? छैन प्रियहरू, वचन जहाँ जाँदा पनि बोकेर सिरानीमा राखेर तपाईँको दिमागमा आएर पस्दैन। वचन जान्नको निम्ति वचन अध्ययन गर्नुपर्ने हुन्छ। वचन जान्नको निम्ति वचन अध्ययन एकदमै आवश्यक हुन्छ। के तपाईँ वचन अध्ययन गर्नुहुन्छ? के तपाईँ प्रचार गरिएको वचनलाई ध्यान दिएर सुन्नुहुन्छ? के तपाईँले अहिले वचन सुनिरहनु भएको छ? प्रियहरू, वचनलाई लिएर तपाईँको आचरण कस्तो छ? पद आठको अन्तिम हरफ, फिलाडेल्फियाको दोस्रो काम, मेरो नाउँ इन्कार गरेका छैनौँ। प्रियहरू, उनीहरूले ख्रिस्टको नाउँलाई इन्कार गरेनन्। इन्कारको विपरीतार्थक शब्द स्वीकार हुन्छ। सो यो शब्दले, यो शब्दलाई उल्टाउँदा उनीहरूले ख्रिस्टको नाउँलाई स्वीकार गरे भन्ने हुन्छ। फिलाडेल्फियाको चर्चले वचन मात्र पालन गरेन, उनीहरूले उहाँको नाउँलाई सतावटको बिचमा पनि स्वीकार गरे। उनीहरू सैद्धान्तिक रूपमा मात्रै ठिक थिएनन्, तर व्यावहारिक रूपमा पनि ख्रिस्टको खातिर जीवन जिइरहेका थिए। प्रियहरू, सैद्धान्तिक रूपमा मात्र ठिक हुनु पर्याप्त छैन। फिलाडेल्फियाको चर्चलाई हेर्नुहोस्, उनीहरू कष्ट छ भनेर ईश्वर निन्दा अथवा ख्रिस्टको नाउँ इन्कार गरेनन्। उनीहरूले पिलातस चाहिँ निष्क्रिय भएनन्, तर पत्रुस चाहिँ साहसी बने र ख्रिस्टको विश्वासयोग्य साक्षी भएर जिए। ख्रिस्ट भन्नुहुन्छ, मलाई मानिसहरूको सामु स्वीकार गर्नेलाई म मेरो पिताको सामु स्वीकार गर्नेछु। प्रियहरू, के तपाईँ मानिसहरूको सामु ख्रिस्टको नाउँको खातिर जिउनुहुन्छ? के तपाईँ ख्रिस्टको नाउँ मानिसहरूको सामु मुखले स्वीकार गर्नुहुन्छ? कि यो ढोकाबाट बाहिर निस्कने बित्तिकै ख्रिस्टको नाउँलाई गोली मार्नुहुन्छ? प्रियहरू, न्याय आउँदैछ। यदि आज तपाईँले ख्रिस्टको नाउँको खातिर जिउनुहुन्छ भने ख्रिस्टले तपाईँलाई पिताको सामु स्वीकार गर्नुहुनेछ। तर यदि तपाईँले ख्रिस्टलाई आज इन्कार गर्नुहुन्छ भने त्यो दिन ख्रिस्टले पनि तपाईँलाई पिताको सामु इन्कार गर्नुहुनेछ। प्रियहरू, यदि हामी विश्वासयोग्य भई वचन पालन गर्छौँ भने र उहाँको नाउँको खातिर जिउँछौँ भने उहाँले हामीलाई केही कुराको प्रतिज्ञा गर्नुहुन्छ। यसले हामीलाई आजको वचनको तेस्रो बुदातर्फ डोर्याउँदछ, ख्रिस्टको प्रतिज्ञा। हामी तिनवटा प्रतिज्ञाहरूलाई सरस्वती हेर्नेछौँ। पहिलो प्रतिज्ञा, ढोक्न लगाउनेछु। दोस्रो प्रतिज्ञा, जाँचबाट बचाउनेछु। र तेस्रो प्रतिज्ञा, स्तम्भ बनाउनेछु। पद नौमा हेर्नुहोस्, हेर शैतानका सभाघरका, यहुदी नभए तापनि यहुदी हौ भनी झुटो बोल्नेहरूलाई म आएर तिम्रो चरणमा ढोक्न लगाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्ने तिनीहरूलाई बुझाइदिनेछु। ढोक्न लगाउनेछु भन्नुहुन्छ। यहाँ ढोक्न लगाउनेछुको अर्थ न्याय गर्नुहुन्छ भन्ने हुन्छ। सो कसैलाई ढोक्न लगाउनुहुनेछ अथवा कसको न्याय गर्नुहुन्छ? उहाँले ढोक्न लगाउनेछु भन्दै हुनुहुन्छ। कसलाई ढोक्न लगाउनुहुनेछ र कसको उहाँले न्याय गर्नुहुनेछ? शैतानको सभाघरको यहुदीहरूलाई ढोक्न लगाउनेछु जो आफैलाई यहुदी दावी गर्छन् तर उनीहरू आत्मिक रूपमा मरेका छन्। उनीहरू आफैलाई यहुदी दावी गर्छन् तर वास्तवमा तिनीहरू झुटो बोल्ने दियाबलसका सन्तानहरू हुन्, जसले ख्रिस्टको नाउँलाई इन्कार गरेका छन् र सभाघरबाट ख्रिस्टको चर्चलाई निकालिदिएका छन्। तिनीहरूलाई ख्रिस्टले ढोक्न लगाउनुहुनेछ। तर किन? उद्देश्य के छ? बाइबल हेर्नुहोस्, र म तिमीलाई प्रेम गर्दछु भन्ने बुझाइदिनेछु। उद्देश्य प्रेम छ। शैतानको सभाघरका यहुदीहरूले चर्चलाई सताइरहेका थिए र ख्रिस्ट भन्नुहुन्छ, तिमीहरूलाई सताउनेलाई म न्याय गर्नेछु। र म प्रेम गर्दछु भन्ने बुझाइदिनेछु। सो प्रियहरू, ख्रिस्टको खातिर सताइनु भएको छ भने वा सताइनु लाग्नु भएको छ भने दाँतको बदला दाँत, आँखाको बदला आँखा भनेर बदला लिने व्यक्ति नहुनुहोस्। बरु सबै कुरा ख्रिस्टको हातमा छाडिदिनुहोस् र नम्र सेवक हुनुहोस्। दोस्रो प्रतिज्ञा, जाँचबाट बचाउनेछु। पद 10 हेर्नुहोस्, तिमीले धैर्यको मेरो वचन पालन गरेको हुनाले तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु। जो पृथ्वीमा बास गर्ने मानिसलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ। म चाँडै आइरहेछु, तिमीसँग जे छ पक्रिराख र तिम्रो मुकुट कसैले लिने छैन। धैर्यको वचन पालन गर्ने अथवा विश्वासीहरूलाई परीक्षाको त्यस बेला ख्रिस्टले बचाउनुहुनेछ। यसको मतलब यो होइन कि परीक्षा आउन साथ उहाँ हामीलाई लिन आउनुहुनेछ र टिपेर कतै लानुहुनेछ। यसको मतलब ख्रिस्टले हामीलाई परीक्षामा थाम्नुहुनेछ, उहाँले हामीलाई विश्वासमा स्थिर राख्नुहुनेछ। यसो विचार गर्नुहोस् त उनीहरूको परिस्थिति। उनीहरू अलरेडी कष्टमा छन् अनि अझै कष्ट आउनेवाला देखिन्छ। यसबाट हामीले यही बुझ्नुपर्छ कि संसारमा कष्ट अपरिहार्य छ। प्रियहरू, छक्क नपर्नुहोस्। संसारमा कष्ट थियो, छ र आउनेवाला छ, तर कष्टको अन्त्य छ। कष्ट हाम्रो पापको उपज हो। एकजना मानिसको पापले संसारलाई पाप बनायो, तर प्रियहरू, अर्को एकजना सिद्ध पवित्र मानिसको जीवन, मृत्यु र पुनरुत्थानले हामी विश्वास गर्नेहरूलाई धर्मी ठहराएको छ। प्रियहरू, हामी यो पतित संसारमा छौँ। हामी ख्रिस्टको कारण परमेश्वरको अगाडि कानुनी रूपमा पाप रहित ठहरिए तापनि हाम्रो पूर्ण उद्धार भने बाँकी छ। जब ख्रिस्ट फर्क्याउनुहुनेछ, पापको उपस्थितिबाट पनि हामी पूर्ण रूपमा हामीले उद्धार पाउनेछौँ र त्यहाँ कुनै रोग हुने छैन, त्यहाँ कुनै कष्ट हुने छैन, त्यहाँ कुनै गरिबी हुने छैन। त्यहाँ हाम्रो आँखाको आँसुहरू पुसिनेछ र त्यहाँ कष्टको अन्त्य हुनेछ। प्रियहरू, यदि तपाईँले ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने पश्चाताप गर्नुहोस् र मुक्तिको निम्ति ख्रिस्टमा शरण लिनुहोस्। अहिलेसम्म ढोका बन्द भएको छैन, अहिलेसम्म ढोका खुल्लै छ। ढोका बन्द हुन अघि नै ख्रिस्टमा शरण लिनुहोस्। यदि तपाईँलाई ख्रिस्टको बारेमा अझ बुझ्न जान्न चाहनु यदि तपाईँ ख्रिस्टको बारेमा अझ बुझ्न र जान्न चाहनुहुन्छ भने तपाईँ हामीसँग आएर कुरा गर्न सक्नुहुन्छ, हामीसँग आएर सोध्न सक्नुहुन्छ। हामी तपाईँहरूलाई बताउनेछौँ र बताउनु हामी तपाईँहरूलाई ख्रिस्टको बारेमा बताउन पाउँदा एकदमै आनन्दित हुनेछौँ। सो पद 11 ख्रिस्टले म चाँडै आउनेछु भनी भन्नुहुन्छ र अरू पत्रमा एपिसीमा पश्चाताप गर नत्र म तिम्रो सामदान हटाउनेछु, पर्गाममा पश्चाताप गर नत्र मेरो मुखको तरवारले तिमीहरूसँग लडाइँ गर्नेछु भन्नुहुन्छ र सार्डिसमा चर्चलाई पश्चाताप गर नत्र त म चोर चाहिँ आउनेछु भनेर भन्नुहुन्छ। यी चर्चलाई हेर्दा आउने कुराले थ्रेड धम्की दिइरहेको देखिन्छ, तर फिलाडेल्फियाको चर्चलाई सान्त्वना दिइरहेको छ, कारण उनीहरू विश्वासयोग्य भई ख्रिस्टको निम्ति जिइरहेका छन्। ख्रिस्ट म चाँडै आउनेछु भन्नुहुन्छ, मतलब अब कष्ट आउने बित्तिकै क्विकली उहाँ आइहाल्नुहुन्छ भन्ने होइन, तर ख्रिस्ट ढिलाउनु हुने छैन, ख्रिस्ट चाँडै आउनुहुनेछ भन्ने अर्थ हो यसको। तिमीहरूसँग जे छ त्यसलाई पक्रिराख, अर्थात् धैर्यको वचनलाई पक्रिराख र यहाँ रहेको मुकुटले इनामलाई जनाउँछ। जस जसले वचन पालन गर्छ जब उहाँ फर्क्याउनुहुनेछ उहाँले इनाम दिनुहुनेछ। र तेस्रो प्रतिज्ञा स्तम्भ बनाउनेछु। पद बाह्र, जसले जित्छ त्यसलाई मन्दिरको एउटा स्तम्भ बनाउनेछु र ऊ त्यहाँबाट कहिले बाहिर निस्कने छैन। यो प्रतिज्ञा अर्थात् यो प्रतिज्ञाको अर्थ के हो? तपाईँ अनन्त स्वर्गमा अनन्तताको लागि जानुहुनेछ भन्ने हो, जहाँ तपाईँ सदाको लागि स्थिर सुरक्षित गराइनुहुनेछ। पहिलो पत्रुस चार अनुसार स्वर्गमा लगिनुहुनेछ अनन्त उत्तर अधिकारको निम्ति, जुन अविनाशी विशुद्ध र नओइलाउने किसिमको छ। प्रियहरू, फिलाडेल्फियाहरू कष्टमा छन्, सभाघरबाट निकालिएका छन्। सायद भूकम्पले फिलाडेल्फियाको विश्वासीहरूको बस्ने घर भत्काइदिएको छ होला। सायद उनीहरूले धन सम्पत्ति गुमाउनु परेको थियो होला। तर उहाँ प्रतिज्ञा गर्नुहुन्छ, म तिमीहरूलाई मन्दिरको स्तम्भ बनाउनेछु, अर्थात् अनन्तको घर, अनन्तताको लागि सधैँ स्थिर सुरक्षित राख्नेछु। प्रियहरू, ख्रीष्टले एक दिन हामीलाई हाम्रो अनन्तको घरमा सदाको लागि लानुहुनेछ। यो कति आनन्दको कुरा होइन? अनि त्यो स्तम्भमा ख्रीष्टले तिनवटा नामहरू लेख्नुहुनेछ, उहाँको परमेश्वरको नाउँ, उहाँको सहर यरुसलेमको नाउँ र उहाँको नयाँ नाउँ। यो चकित पार्ने सत्यता हो। ख्रीष्टले हामीलाई हामीमा परमेश्वरको नाउँ लेख्नुहुनेछ। यसको अर्थ हामी सदाको लागि उहाँको हुनेछौँ, उहाँ सदाको लागि हाम्रो परमेश्वर हुनुहुनेछ र ख्रीष्टले उहाँको सहर यरुसलेमको नाउँ लेख्नुहुनेछ। यसको अर्थ हामी सधैँको लागि उहाँको सहरको नागरिक बन्नेछौँ र सदा अनन्त अनन्तसम्म उहाँसँग उहाँको सहरको नागरिक भएर जिउनेछौँ। अनि उहाँको नयाँ नाउँ लेख्नुहुनेछ। उहाँको नयाँ नाउँ के हो? जब ख्रीष्ट मर्नुभयो र पिताले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र सबैभन्दा उच्च नाउँ प्रदान गर्नुभयो, हामीलाई उहाँको त्यो नाउँ के हो थाहा छैन। तर जे भए तापनि त्यो नाउँ सबै नाउँभन्दा उच्च र त्यो नाउँ सबैभन्दा उच्च छ र त्यो नाउँ महिमाले भरिपूर्ण छ। कष्टको बेला योभन्दा ठुलो सान्त्वना अरू के हुनसक्छ? ख्रीष्टले हामीमा परमेश्वरको नाउँ लेख्नुहुनेछ, उहाँको सहरको नाउँ लेख्नुहुनेछ र उहाँको नयाँ नाउँ लेख्नुहुनेछ। हामीलाई मन्दिरको स्तम्भ बनाउनुहुनेछ र त्यहाँबाट हामी फेरि कहिले निस्कने छैनौँ। पत्तेर, जसको कान छ त्यसले सुनोस् पवित्र आत्मा मण्डलीलाई के भन्नुहुन्छ। यसको अर्थ, यो सन्देश लेखिएको समयदेखि यता सबै चर्चको लागि यो सन्देश हो। त्यसकारण आफूलाई वचनको आधारमा जाँच्नुहोस्, यो वचन तपाईँको लागि पनि हो। प्रियहरू, फिलाडेल्फियाको चर्च कमजोर सानो छ तर आज्ञाकारी छ। उनीहरू कष्टमा छन् तर विश्वासयोग्य छन्। सो प्रियहरू, हामी अल्पसङ्ख्यामा पर्छौँ होला, केही छैन, आज्ञाकारी हुने प्रयत्न गरौँ। कष्टमा होला, केही छैन, सबै कुराको अन्त्य छ, सबै कष्टको अन्त्य छ। त्यसकारण भविष्यको महिमालाई हेर्दै यो वर्तमान कष्ट, वर्तमान संसारमा विश्वासयोग्य भए जिउँ। आउनुहोस् प्रार्थना गरौँ।